नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असोज 22 गते बुधबार, कार्तिक कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार 8 अक्टोबर सन् 2025, नेपाल सम्बत 1145, आज कौलागा 1। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौं। बाढ़ी पीड़ितलाई आवास अनुदान शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सरकारले असोज 17 19 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट घरवास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ। त्यसैगरी मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउनका साथै बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय पनि भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 19 बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ, ओम प्रकाश अर्याल, अनिल कुमार सिन्हा, महावीर पुन, मदन प्रसाद परियार र जगदीश खरेल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया, मधेशका मुख्यमन्त्री सतीश कुमार सिंह, राष्ट्रिय परिषदका विज्ञ सदस्य गंगालाल तुलाधर, मुख्य सचिव एकनारायण अर्याल एवं सचिवहरू, सुरक्षा निकायका प्रमुख सहभागी सो बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले निर्णयबारे जानकारी दिनुभयो। कार्यकारी प्रमुख भट्टले यस अघिको मापदण्ड अनुसारै मृतक र बेपत्ताका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको र यसका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो। मृतकका परिवारलाई राहत स्वरूप 2,00,000 रूपियाँ राहत उपलब्ध गराइनेछ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनवाई प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ। इजलास र मिसिल व्यवस्थापन नभएसम्म नियमित सुनवाईमा फर्कन नसकेको अवस्थामा रिट निवेदन सुनवाईको परामर्श अदालतले गरेको हो। जेएनजी आन्दोलनका क्रममा भवन तथा मिसिल जलेपछि अदालतमा करिब 1 महिनादेखि नियमित सुनवाई हुन सकेको छैन। प्रांगणमा पाल हालेर इजलास स्थापना गरेर बन्दी प्रत्यक्षीकरणका निवेदनको सुनवाई मात्र अदालतले गरिरहेको छ। भदौ 29 गतेबाट प्रांगणमा इजलास खड़ा गरेर बन्दीका मुद्दा दर्ता र सुनवाई अदालतले शुरू गरेको थियो। सर्वोच्चका न्यायाधीशहरूको मंगलबारको पूर्ण बैठकले रिट सुनवाईबारे सरकारवालासँग परामर्श गर्ने निर्णय गरेको हो। मुद्दाको नियमित सुनवाई भने छठपछि मात्र गर्ने सर्वोच्चको तयारी छ। इजलास व्यवस्थापनका लागि समय लाग्ने भएकाले नियमित सुनवाई तत्काल शुरू नहुने अदालत स्रोतले बताएको छ। रिट दर्ता र सुनवाईको बारे फूलकोटले बिहिबार सरोकारवालासँग परामर्श गर्नेछ। महान्यायाधिवक्ता सविता भण्डारी तथा चारजना नायब महान्यायाधिवक्तालाई अदालतले छलफलका लागि बोलाएको छ। यस्तै नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनलाई पनि परामर्शमा बोलाउने फूलकोटले निर्णय गरेको छ। उपत्यका अन्य बार इकाईका अध्यक्ष र सचिवलाई पनि छलफलमा आमन्त्रण गरिने सर्वोच्च स्रोतले बतायो। रिट निवेदनको सुनवाई र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अदालत निचोडमा नपुगेपछि सरोकारवालासँगको समेत परामर्शमा निर्णय गर्न लागि हो। जेएनजी आन्दोलनका क्रममा सर्वोच्चका 80% हाराहारीमा मिसिल जलेका छन्। मूल भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि इजलास समेत छैनन्। अदालतले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य निवेदन दर्ता समेत गरेको छैन। आन्दोलनका क्रममा देशभरका 23 अदालतमा क्षति पुगेको छ। क्षति पुगेका अदालतमा भौतिक पूर्वाधार व्यवस्थापनसँगै मिसिल प्राप्तिका लागि पनि प्रक्रिया अघि बढ़िसकेको छ। रिट सुनवाई बारे परामर्शमा सर्वोच्च शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा संयमित कदम चाल्न सरकारलाई सुरक्षा प्रमुखहरूको सुझाव शीर्षकको खबर प्रकाशित छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति 10 बजेदेखि मंगलबार बिहान 3 बजेसम्म प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, सुरक्षा निकायका प्रमुख लगायतको बैठकमा देशमा उत्पन्न भइरहेका नयाँ सुरक्षा चुनौतीबारे समीक्षा भएको छ। मुख्य गरी जेन्जीबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, काठमाण्डुका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतलाई पक्राउ गरेर कार्यवाही गर्न दबाव बढ़ेपछि त्यसले उत्पन्न गराउन सक्ने चुनौती र निर्वाचनबारे बैठकमा छलफल भएको थियो। बैठकमा निर्वाचनको तयारी, तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्दा वा नगर्दाको अवस्थामा सिर्जना हुने स्थिति, थप दंगा भड्कन सक्ने सम्भावना रहे नरहेको विश्लेषण र धार्मिक सद्भाव खल बल्याउन भइरहेका प्रयासबारे प्रधानमन्त्रीले परामर्श लिनुभएको थियो। पाँच घण्टासम्म चलेको बैठकमा मुख्य गरी ओली र लेखकलाई पक्राउ गर्ने एजेण्डामा बढ़ी छलफल भएको सहभागी अधिकारीहरूले बताउनु भएको छ। पक्राउ गर्नुपर्ने व्यापक दबाव छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेन्जी अभियन्ताहरू र मन्त्री परिषदमै रहेका केही सदस्य समेतले ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाव दिएको विषयमा बढ़ी चर्चा भयो। एक सुरक्षा प्रमुखले भन्नुभयो, पक्राउ गर्दा र नगर्दा दुवै परिस्थितिमा उत्पन्न हुन सक्ने चुनौतीबारे छलफल भएको हो। प्रधानमन्त्री कार्की र गृहमन्त्री अरियालले कानूनी प्रक्रियाभित्र समेटिने सन्दर्भमा कार्यवाही अघि बढ़ाउन सकिने बताउनु भएको थियो। कानूनी फ्रेमवर्कभित्र नसमेटिएको अवस्थामा पक्राउ गर्ने विषयमा जाँदा थप क्षति हुन सक्छ। गृहमन्त्री अरियालको भनाई उद्धृत गर्दै श्रोतले भन्यो, थप रक्तपात हुन सक्छ, निर्वाचनको माहौल बाँडिन सक्छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै यो प्रक्रिया अघि बढ़ाउनुपर्छ। नेपाल प्रहरीका प्रमुख चन्द्र कुबेर खापुङ र सशस्त्र प्रहरी बलका प्रमुख राजु अरियाल दुवैले गृहमन्त्री अरियालकै धारणालाई समर्थन जनाउनु भएको थियो। अहिले कोही निश्चित व्यक्तिले भन्दैमा जाहेरी दर्ता गर्ने र पक्राउ गर्दै जाने हो भने भोलि वर्तमान मन्त्री परिषदकै अधिकारीहरू विरूद्ध पनि उजुरी आउँदा के गर्ने भन्ने प्रश्न प्रहरी प्रमुख खापुङले राख्नुभयो। बैठकमा सहभागी एक अधिकारी ले भन्नुभयो, ओली र लेखक लगायतलाई पक्राउ गरेर अघि बढ़दा दलहरू पनि सड़कमा उत्रने सम्भावना हुन्छ र त्यसले अर्को मुठभेड़ निम्त्याउन सक्छ भन्ने उहाँहरूको कुरा रह्यो। समयमित कदम चाल्न सरकारलाई सुरक्षा प्रमुखहरूको सुझाव शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। यातायात सञ्चालन गर्न पहल, बीपी राजमार्ग सम्बन्धीको यो खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। बाढ़ीबाट क्षतिग्रस्त भएको बीपी राजमार्गको अस्थायी डाइभर्सन तीन दिनभित्र निर्माण गरिने भएको छ। बाढ़ीले सड़क बगाएपछि डाइभर्सन बिहिबारभित्र निर्माण गरी अवरूद्ध सड़क सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढ़ाइएको सरकारी अधिकारीहरूले बताएका छन्। डिभिजन भक्तपुरका सूचना अधिकारी बिन्दु अधिकारीले बाढ़ीले बगाएको डाइभर्सन बिहिबारभित्र सक्ने गरी डिभिजन र सड़क पुननिर्माणको ठेक्का पाएको निर्माण व्यवसायीले काम शुरू गरेको बताउनुभयो। उहाँले भन्नुभयो, बिहिबारभित्र बाढ़ीले बगाएको डाइभर्सन सड़क पुननिर्माण गरी अवरूद्ध भएको राजमार्गमा यातायात सञ्चालन गर्ने हाम्रो तयारी र लक्ष्य छ। वर्षा भएर खोलामा बाढ़ी आएको खण्डमा भने एक दिन समय लम्बिन सक्छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। शरीरमा गोली लिएरै फर्किए जेन्जी आन्दोलनका घाइते राई शीर्षकको खबर कान्तिपुरबाट लिँदैछौ। 23 भदौको जेन्जी आन्दोलनका क्रममा दमकमा गोली लागेर घाइते भएका धनकुटा पाँच ठूलो घर टोलका 20 वर्षीय अविनाश राई यति बेला घाउको आलो खाटा लिएर घर फर्किनु भएको छ। उहाँको शरीरका विभिन्न भागमा गोली र छर्रा लागेर भएको 9 वटा घाउ अझै पूर्ण रूपमा निको भइसकेको छैन। पेटमा गाडिएको गोलीको छर्रा निकालिएको छैन। स्नातक तह अध्ययनको तयारीमा रहनुभएका राई झापाको कमल गाउँपालिका 5 स्थित मामा घर जानुभएको थियो। दमकचोकमा जेन्जी आन्दोलन हुने थाहा पाएपछि आफू पनि सहभागी भएको उहाँ बताउनुहुन्छ। नाराबाजीसहित भीड़ दमक नगरपालिका कार्यालयमा पुगेको थियो। त्यसक्रममा पालिकाको भवनमा आगजनी हुन थालेपछि अकस्मात गोली चलेको आवाज सुनेका उहाँले त्यसपछि धेरै बेर आफू कुन अवस्थामा रहेको पत्तै पाउनु भएन। होस खुल्दा शरीर रक्ताम्य थियो। पेट, छाती, पाखुरा, तिघ्रा लगायत ठाउँमा गोलीको छर्रा गाडिएको थियो। दमक स्थित लाइफलाइन अस्पतालमा प्राथमिक उपचारपछि विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा उहाँको थप उपचार भयो। त्यहाँ 7 ठाउँको शल्यक्रिया गरेर गोलीको छर्रा र पाखुराको गोली निकालियो। अस्पतालमा 8 दिनको बसाईपछि आफन्तकोमा आराम गरेपछि गत साता घर फर्किनु भएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा बिथुलियो आन्तरिक पाहुनाको यात्रा शीर्षकको खबर प्रकाशित छ। जेन्जी आन्दोलन नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना खचाखच हुन्थे। चाडबाड़को मौका पारेर आउने आन्तरिक पाहुना पनि थपिँदा लेक साइडको चहल पहल निकै बढ़थ्यो। तर यसपटक सीजनको बेलाका विदेशी पाहुना जेन्जी आन्दोलनका कारण भित्रिन डराए। विदेशी पाहुनाको आगमनमा आन्दोलनको प्रभाव रहेकाले आन्तरिक पाहुना भित्रिन नसक्दा पर्यटन क्षेत्र सुस्त आएको छ। आन्तरिक पाहुनाको आगमनमा भने केही दिन अघिको बाढ़ी पहिरोको प्रभाव पनि परेको पर्यटन व्यवसायीको भनाई छ। जेन्जी आन्दोलनले विदेशी पाहुना रोकिएको र प्राकृतिक विपदले आन्तरिक पाहुनाको यात्रा अवरूद्ध भएको उनीहरूको भनाई छ। यसपटक आन्तरिक र बाह्य सबै खाले पाहुनाको आगमन प्रभावित भएको छ। जेन्जी आन्दोलनले प्रभावित भएको विदेशी पाहुनाको आगमन अझै सुधार हुन सकेको छैन। प्राकृतिक विपदका कारण आन्तरिक पाहुना पनि भित्रिन सकेनन्, होटल एसियाका संचालक धर्मराज पन्थीले भन्नुभयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा 3 बजे साइरन बज्यो, 5:30 खोला पसेर गाउँ नै तहस नहस बनायो शीर्षकको खबर प्रकाशित छ। बिहान 3 बजे साइरन बज्यो, ओछ्यानमा सुतिरहेको अवस्थामै साइरनको आवाज उहाँको कानमा पुग्यो। सुन्ने बित्तिकै हत्तपत्त कोठाबाट उहाँ बाहिर निस्कनुभयो। बाहिर निस्केर यताउता हेर्दा आकाशबाट परेको पानी मात्र थियो, खोलाको पानी घर आँगनसम्म आएको थिएन। झापा गाउँपालिका 2 कुवाड़ीकी कल्पना कुमारी राजवंशीले पीड़ाको त्यो क्षण सम्झदै भन्नुभयो, फेरि कोठामा गयौं, त्यसपछि निन्द्रा लागेन, 5:30 बजेतिर त खोलाको पानी गाउँमा छिरिरहेको आवाज नै आयो। वात्तै पानी आउँदा त घर आँगन बिहान 6 बजे डुबानमा परिसकेको त्यो क्षण सम्झदा उहाँलाई कहाली लाग्छ। राजवंशीले भन्नुभयो, घरभित्रको सरसामान सार्दा सार्दै गाईवस्तु डुबानमा परे, त्यसपछि नजिकै रहेको छिमेकीको पक्की घरको बरण्डामा सरसामान र गाईवस्तु लगेर सुरक्षित बस्यौं। गाउँमा अहिलेसम्म यस्तो बाढ़ी नछिरेको उहाँको भनाई छ। बाढ़ीले उहाँको टीनले बनाएको कच्ची घर भत्काइदिएको छ। अविरल वर्षापछि असोज 19 गते बिहान कनकाईमाई नदीमा आएको बाढ़ीले करिब 200 मिटर तटबन्ध भत्काई प्रवेश गर्दा कुवाड़ी गाउँ पूरै तहस नहस बनाएको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट हिउँदे बालीका लागि वर्षा वरदान शीर्षकको खबर लिँदैछौ। देशभरबाट मनसून बाहिरिएपछि डडेलधुरा सदरमुकाम लगायत आसपासका क्षेत्रमा वर्षा शुरू भएको छ। सोमबार दिउँसोदेखि छिटपुट वर्षा शुरू भए पनि राति ठूलो वर्षा भयो। यो वर्षा किसानका लागि वरदान साबित भएको छ। यो वर्षाका कारण हिउँदे बाली लगाउनका लागि खनजोत गर्न सजिलो भएको किसानहरूले बताएका छन्। मंगलबार पनि वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारले बताउनुभयो। उहाँका अनुसार बुधबार दिउँसोदेखि बिहिबार दिउँसोसम्म डडेलधुरा जिल्ला सदरमुकामको खलंगामा वर्षा हुने अनुमान छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट युद्धविराम गर्न इजिप्टमा इजरायल हमास बीच अप्रत्यक्ष संवाद जारी शीर्षकको खबर लिँदैछौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि प्रस्ताव गरेको युद्धविराम योजना कार्यान्वयन गर्न इजरायल र प्यालेस्टिनी लड़ाकू समूह हमास बीच सोमबारदेखि इजिप्टमा शुरू भएको अप्रत्यक्ष वार्तामा बन्धकहरूको रिहाईलाई प्राथमिकता दिइएको छ। इजिप्टको सरकारी समाचार संस्था अल काहेरा न्यूजका अनुसार इजिप्टको पर्यटकीय शहर शरम अल शेखमा सोमबारबाट इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता शुरू भएको छ। वार्तामा हमासका प्रतिनिधिहरू र इजरायली अधिकारीहरू सहभागी छन्। इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन्। वार्तामा ट्रम्पको युद्धविराम योजनामा प्रस्ताव गरिए जस्तै पहिलो चरण अन्तर्गत युद्धविराम सम्झौता भएको 72 घण्टाभित्र हमासले बाँकी रहेका 48 जना बन्धकलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायलले करिब 2000 प्यालेस्टिनी कैदीहरूको रिहाईका विषयमा सोमबार र मंगलबार छलफल भएको इजिप्टका संचार माध्यमहरूले उल्लेख गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं। कान्तिपुरबाटै विश्वकप खेल्ने भोक बोकेर छनौटमा भिड्दै नेपाल शीर्षकको खबर लिँदैछौ। आईसीसी 2020 विश्वकप एसिया ईस्ट एसिया पेसिफिक छनौट आज ओमानमा शुरू हुँदा नेपालले कुवेतको सामना गर्नेछ। नेपाली समय अनुसार उक्त खेल बेलुकी 9:15 शुरू हुनेछ। 9 राष्ट्र सहभागी यस प्रतियोगिताको शीर्ष 3 टोलीले फेब्रुअरी मार्चमा हुने 2020 विश्वकपमा स्थान बनाउनेछ। विश्वकप भारत र श्रीलंकामा आयोजना हुनेछ। नेपाल र कुवेत समावेश बी को अर्को टोली जापान हो। समूह ए मा मलेसिया, कतार, युए तथा समूह बी सीमा ओमान, पपुआ न्यूगिनी र सामोआ छन्। समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा एकै समूहबाट गएका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छैन। त्यसबाहेक शीर्ष 4 टोलीसँग खेलेपछि शीर्ष 3 टोलीले 2020 विश्वकपमा स्थान पाउनेछ। यसपटकदेखि एसिया र इस्ट एसिया पेसिफिक क्षेत्रलाई एउटै बनाइएको हो, जसले गर्दा जापान, सामोआ र पपुआ न्यूगिनी एसिया क्षेत्रकै टोलीसँग खेल्न आइपुगेका हुन्। पहिलो दिन नेपाल र कुवेतसँगै ओमान र सामोआ तथा कतार र युए बीच प्रतिस्पर्धा हुनेछ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट इन्दुले पूरा गरिन् टी ट्वेन्टी आईमा 1000 रन शीर्षकको खबर लिँदैछौ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले टी ट्वेन्टी आई फर्मेटमा 1000 रन पूरा गर्नुभएको छ। वर्मा टी ट्वेन्टी आईमा यो उपलब्धि हात पार्ने पहिलो नेपाली महिला क्रिकेटर हुनुभएको छ। मलेसियासँगको चौथो टी ट्वेन्टी आई खेलमा 48 रनको अभिजित इनिङ्स खेल्दै उहाँले 1000 रन पूरा गर्नुभएको हो। इन्दुकै उत्कृष्ट ब्याटिङ प्रदर्शनकै कारण नेपालले मलेसियालाई 6 विकेटले हराउन सफल भयो। जीतसँगै नेपालले 5 खेलको सिरिज 2-2 बराबरी गरेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रमको निर्धारित समय आजलाई सकिने लागेको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीले बिदा दिनुहोस्। नमस्कार।